यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा यहाँलाई स्वागत छ। म विनिता चौधरी। शुरूमा यस प्रसारणका प्रमुख समाचार। रूपन्देहीमा बस दुर्घटना, 9 जनाको मृत्यु, 23 जना घाइते। घाइतेहरूको स्वास्थ्य उपचारमा ध्यान दिन सम्बन्धित निकायलाई गृहमन्त्रीको निर्देशन। कालीगण्डकी ए विद्युत गृहबाट उत्पादित विद्युत गए रातीदेखि भारत निर्यात शुरू। विश्व वातावरण दिवस आज मुलुकभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै र बंगलादेशको दक्षिण पूर्वी शहरमा रहेको कन्टेनर भण्डारणमा विस्फोट, 34 जनाको मृत्यु, 7 घाइते। अब समाचार विस्तारमा। रूपन्देहीको भैरहवा परासी सड़क खण्डमा पर्ने रोहिणी खोलामा आज बिहान यात्रुवाहक बस खसेर भएको दुर्घटनामा परि 9 जनाको मृत्यु भएको छ। मृत्यु भएका 9 जना मध्ये 5 जनाको पहिचान खुलेको छ। सो दुर्घटनामा परि 23 जना घाइते भएका प्रहरीले जनाएको छ। जसमध्ये रूपन्देहीको बुटवल जोईकुटीका 56 वर्षीय विष्णु पौडेल, बुटवल 11 कालिका नगरका कृष्ण प्रसाद बस्याल र रौतहट जिल्लाका 20 वर्षीय दिनेश दास, रूपन्देहीको ओमसतिया गाउँपालिका 4 मटेरियाका राजेन्द्र प्रसाद पाण्डे र 40 वर्षका भारतीय नागरिक अरविन्द्र शर्मा रहेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालले जनाएका छन्। जनकपुरबाट भैरहवा जाँदै गरेको LU2X3841 नम्बरको यात्रुवाहक बस बिहान भैरहवा परासी सड़क खण्ड अन्तर्गत रोहिणी गाउँपालिका 3 र ओमसतिया गाउँपालिका 4 सिमाना स्थित पुलबाट रोहिणी नदीमा खसेको थियो। बसमा सवार 33 जना मध्ये 25 जना पुरूष, 6 महिला र 2 बालिका रहेका रूपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिनुभयो। घाइतेहरूको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको छ। यसैबीच गृहमन्त्री बालकृष्ण खाँडले रूपन्देहीको रोहिणी पुलबाट खसेर भएको दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य उपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। गृहमन्त्री खाँडले रूपन्देहीका प्रमुख जिल्लाधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नल प्रसाद उपाध्याय, रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेलाई भरपर्दो उपचारको व्यवस्था गर्न निर्देशन दिनुभएको हो। गृहमन्त्री खाँडले घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुल प्रसाद न्यौपानी र मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई पनि सम्पर्क गरी घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न आग्रह गर्नुभएको गृहमन्त्रीका प्रेस संयोजक मधुसूदन भट्टराईले जानकारी दिनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले देशबाट गरीबी हटाई युवाहरूलाई स्वदेशमा नै रोजगारी प्रदान गर्न प्राकृतिक स्रोत साधनको सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाण्डुमा आज आयोजित सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको साधारण सभामा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम क्षेत्रमा विगतको तुलनामा अहिले हवाई मार्ग र सड़क मार्ग मार्फत पूर्वाधारमा विकास भए पनि गरीबीको दर नघटेको बताउनुभयो। उहाँले सुदूरपश्चिम क्षेत्रको पूर्वाधार तथा आर्थिक विकासका लागि सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो। प्रधानमन्त्री देउवाले संघ तथा प्रदेशहरूले समन्वय गरी नीति नियम र कानून बनाई गरीबी र असमानतालाई हटाउनु पर्ने, विकासको बाढ़ी ल्याउन सबै बीच सहकार्यको आवश्यकता रहेको औल्याउनुभयो। नेकपा माओवादी केन्द्रको पूर्व थाई समिति सदस्यहरूको बैठकले पार्टी अखिल क्रान्तिकारी भित्र देखिएको समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास कुमलटारमा आज बसेको बैठकले अहिले तत्काललाई दुवै पक्षलाई राखेर सहमति गर्ने र छिट्टै विद्यार्थीको राष्ट्रिय सम्मेलनका लागि पहल गर्ने निर्णय लिएको हो। पार्टीको आन्तरिक व्यवस्थापनमा केन्द्रित बैठकले केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न आफ्ना सदस्यहरूबाट 1 महिनाभित्र न्यूनतम 100 रूपैयाँको दरले रकम संकलन गर्ने निर्णय गरेको नेता लीलामणि पोखरेलले जानकारी दिनुभयो। बैठकले केन्द्रीय समितिको बैठक आगामी असार 15 गते बोलाउने निर्णय समेत गरेको छ। यसअघि शनिबार दिउँसो 3 बजेका लागि पूर्व थाई समिति सदस्यहरूको बैठक बोलाइएको भए पनि तयारी पर्याप्त नभएको भन्दै स्थगित गरिएको थियो। स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो बैठक हो। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी आगामी दिनमा बलियो राष्ट्रवादी शक्तिको रूपमा स्थापित हुने बताउनु भएको छ। सो पार्टीले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले हिन्दू राष्ट्र स्थापनाका लागि आफ्नो पार्टीले जनजागरण अभियान सञ्चालन गर्ने बताउनुभयो। अध्यक्ष थापाले राष्ट्र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकमा समृद्धि कायम गर्न आफ्नो पार्टी नयाँ सोच र नयाँ विचारका साथ अघि बढ़ने बताउनुभयो। संघीयतालाई बलियो बनाउन प्रदेशको संरचनामा परिवर्तन गरेर स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। उहाँले नेपालको राज्य व्यवस्था कुनै विदेशी शक्तिले चाहँदैमा परिवर्तन नहुने पनि बताउनुभयो। नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको 144 मेगावाट क्षमताको काली गण्डकी ए विद्युत गृहबाट उत्पादित विद्युत गैरातीदेखि भारत निर्यात शुरू गरिएको छ। यसअघि नेपाल विद्युत प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज आईएक्समा बिहिबारदेखि त्रिशुली र देवीघाट जलविद्युतबाट उत्पादित विद्युतलाई स्रोत मानि दैनिक रूपमा करिब 39 मेगावाट विद्युत निर्यात गरेको हो। काली गण्डकीको विद्युत निर्यात शुरू भएसँगै प्राधिकरणले 177.7 मेगावाट विद्युत भारत निर्यात गरेको छ। काली गण्डकी ए को 140 मेगावाट, त्रिशुलीको 23.2 मेगावाट र देवीघाटको 14.5 मेगावाट विद्युत भारत निर्यात भएको हो। वर्षासँगै नदी नालामा पानीको बहाव बढ़ेर विद्युत गृह पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गएरातीदेखि निर्यात हुने विद्युतको औसत बिक्री मूल्य प्रति युनिट 11.02 रूपैयाँ अर्थात 7 रूपैयाँ भारू रहेको बताउनुभयो। नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धा दरमा 364 मेगावाटसम्म विद्युत बिक्री गर्न अनुमति पाएको छ। विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जलवायु परिवर्तनले विश्वव्यापी संकटको स्वरूप लिँदै गइरहेको परिवेशमा प्रकृति र मानव सभ्यताको दिगो सह अस्तित्वका लागि केवल एउटै पृथ्वी भन्ने विषयमा आधारित भई यस वर्ष विश्व वातावरण दिवस मनाइँदै आइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस सन् 2022 को अवसरमा आज दिउँसो राष्ट्रपति भवन परिसरमा विभिन्न जातका फलफूलको बिरूवा रोप्नुभयो। हरेक वर्ष यस दिवसको दिन राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय परिसरभित्र वृक्षारोपण गर्दै आउनुभएको छ। बजेट ल्याउने समय नजिकीयसँगै स्थानीय तहहरू आगामी आर्थिक वर्ष 2079-80 को बजेटको तयारीमा जुटेका छन्। स्थानीय सरकार सञ्चालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार सबै स्थानीय तहले असार 10 गतेभित्र बजेट ल्याउनै पर्ने व्यवस्था भए अनुरूप बाँकेका 8 वटै स्थानीय तह बजेटको तयारीमा जुटेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
वैशाख 30 गते स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात बाँकेका 8 वटै पालिकामा कार्यपालिका गठन भइसकेपछि सबै पालिकालाई बजेट निर्माणको चटारो छ। यो वर्ष स्थानीय तहको निर्वाचन भएका कारण बजेट निर्माणका चरणहरू प्रभावित भए पनि फास्ट ट्र्याकबाट सबै चरण पूरा गरेर बजेट ल्याउने तयारी भइरहेको छ। नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्ने
समय हामीलाई एकदम रातर खटेर हामी यसमा लाग्नु पर्ने हुन्छ र बजेट तर्जुमा समिति विषयगत समितिहरू निर्माण भइसकेपछि एकदमै घण्टा घण्टा दिन दिनको हिसाब गरेर निजता कार्यक्रम ल्याउनमा हामी कटिबद्ध रहनेछौँ।
असार 5 गते भित्र सक्नुपर्ने 5औं चरणमा बजेट तथा कार्यक्रम तर्जुमा गरिनु पर्दछ। त्यसका लागि कार्यपालिकाको निर्णयबाट विभिन्न विषयगत समितिहरू बनाउनु पर्दछ। राप्ती सुनारी गाउँपालिकाको कार्यपालिकाले 2079-80 को बजेट तथा कार्यक्रमको ओडागत प्रस्तावना तयार गरी जेठ 27 गते भित्र गाउँ कार्यपालिकाको कार्यालयमा पेश गर्ने निर्णय गरेको छ। राप्ती सुनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी।
कार्यपालिकाको बोर्ड बैठक बसेर बजेट तर्जुमाको लागि नीति तथा कार्यक्रम पहिला बनाउने भन्ने कुरा भएको छ, त्यो 27 गतेसम्म कलेक्सन हुँदैछ। पाँचवटा विषयगत क्षेत्रगत समितिहरू पनि बनेको छ, त्यसमा आर्थिक विकास समिति, पूर्वाधार विकास समिति, सुशासन लगायत सम्पूर्ण समितिहरू बनेको छ।
नरेनापुर गाउँपालिका पनि बजेटको तयारीमा जुटेको छ। स्थानीय चुनावका कारण बीचमा बजेटका चरणहरू प्रभावित भए पनि अब ओडासँग छलफल गरेर बजेटको तयारीमा लाग्ने नरेनापुर गाउँपालिकाले जनाएको छ। अध्यक्ष इस्तियाक अहमद शाह:
सबै तयारी भइरहेछ, अब हामी सबैलाई चिठी पठाउँछौ वार्डमा, त्यहाँबाट आएर छलफल गरेर सबै निर्णय गर्छौ।
बजेट निर्माणको चरण पुसबाटै शुरू हुन्छ। छ चरण पार गरेर सातौं चरणमा असार 10 गते भित्र बजेट तथा कार्यक्रम गाउँ वा नगरसभामा पेश गर्नुपर्दछ। छैठौं चरण अन्तर्गत कार्यपालिकाबाट स्वीकृत गराई उक्त बजेट तथा कार्यक्रम उपाध्यक्ष वा उपप्रमुखद्वारा गाउँ वा नगरसभामा पेश हुन्छ। बजेट असार मसान्तसम्म पास गरिसक्नु पर्दछ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचारमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी समाचार। ज्येष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात नेवार समुदायले वर्षभरि मनाउने मध्येको अन्तिम पर्वको रूपमा आज सिथि नख पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ। यो पर्वमा नेवार समुदायमा विशेष महत्व रहने गर्दछ। यो पर्वसँगै वर्षा शुरू हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्या अर्थात धान रोपाई शुरू हुने भएकोले यस चाडलाई अन्तिम चाडको रूपमा मनाइने गरिएको हो। पनौती बनेपा सड़क खण्ड अन्तर्गत पनौती नगरपालिका 5 आईटी पार्क नजिकै गाड़ीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। गैराती पनौतीबाट बनेपातर्फ आउँदै गरेको B73P7502 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनुभयो। मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका 6 बस्ने अन्दाजी 28 वर्षका फूलकाजी तामाङ रहेका प्रहरी निरीक्षक थापाले बताउनुभयो। ठक्कर दिएर फरार रहेको सवारी साधनको खोजी भइरहेको पनि उहाँले बताउनुभयो। यसैगरी दोलखाको चरीकोट जिरी सड़क खण्ड अन्तर्गत गौरीशंकर बालगृह नजिकै गाड़ी र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ। भीमेश्वर नगरपालिका वडा नम्बर 4 चरीकोटबाट तामाकोशी जाँदै गरेको योद्धा गाड़ीले रजिलुबाट चरीकोट जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा सोही ओडाका 33 वर्षीय मोटरसाइकल चालक उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको याम्पा फाँट र घाँसीकुवा खण्ड आजदेखि दैनिक 5 घण्टा बन्द हुने भएको छ। मुगलिङ पोखरा सड़क विस्तार योजना अन्तर्गत उक्त सड़क खण्ड खन्ने कार्य गर्नुपर्ने भएकोले आजदेखि दैनिक 5 घण्टा सड़क बन्द गर्न लागि हो। मौसम। नेपालमा अहिले मनसून प्रवेश नभए पनि मनसूनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अबको केही दिनभित्रै देशको पूर्वी भेगको पश्चिमेची आसपास क्षेत्रबाट मनसून शुरू हुने महाशाखाका मौसमविद हीरा भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले प्री मनसून र मनसूनको शुरूआती अवस्थामा रहेको छ। प्रदेश नम्बर 1 मधेश र बागमती प्रदेशका कतिपय स्थानमा आज र भोलि वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको उहाँले बताउनुभयो। हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशको दक्षिण पूर्वी शहरमा रहेको एउटा डिपोमा विस्फोट हुँदा कम्तीमा 34 जनाको मृत्यु भएको छ। सीताकुण्ड शहरमा रहेको कन्टेनर भण्डारण केन्द्रमा लागेको आगो निभाउन आज दमकल बोलाएपछि विस्फोट भएको र विस्फोटमा परि 100 व्यक्ति घाइते भएका अधिकारीहरूले बताएका छन्। घाइते मध्ये 20 जनाको अवस्था गम्भीर रहेकोले मर्नेको संख्या अझै बढ़न सक्ने संचार माध्यमहरूले जनाएका छन्। आगलागीको एकिन कारण खुल्न नसके पनि डिपोमा रहेका केही कन्टेनरमा केमिकल राखिएकोले विस्फोट भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। विस्फोटका कारण नजिकै रहेका घरका छाना र झ्यालका सिसा फुटेका र विस्फोटको आवाज 4 किलोमिटर टाढासम्म सुनिएको स्थानीय संचार माध्यम आउटलेट प्रोथोमालोले जनाएको छ। विस्फोटमा परि मृत्यु हुनेमा डिपोका कर्मचारी, दमकलका कर्मचारी र प्रहरी रहेका अधिकारीहरूले बताएका छन्। डिपोमा 600 जना कर्मचारी कार्यरत थिए। सीताकुण्ड शहर बंगलादेशको दोस्रो ठूलो शहर चटगाउँबाट 40 किलोमिटर दक्षिण पूर्वमा पर्दछ। बंगलादेशमा आगलागीका घटनाहरू भइरहने गर्दछन्। गत वर्ष मात्रै एउटा ढुंगामा आगलागी हुँदा कम्तीमा 39 जनाको मृत्यु भएको थियो। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रूपन्देहीमा बस दुर्घटना, 9 जनाको मृत्यु, 23 जना घाइते। घाइतेहरूको स्वास्थ्य उपचारमा ध्यान दिन सम्बन्धित निकायलाई गृहमन्त्रीको निर्देशन। कालीगण्डकी ए विद्युत गृहबाट उत्पादित विद्युत गैरातीदेखि भारत निर्यात शुरू। विश्व वातावरण दिवस आज मुलुकभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै र बंगलादेशको दक्षिण पूर्वी शहरमा भएको कन्टेनर भण्डारणमा विस्फोट, 34 जनाको मृत्यु, 100 घाइते। हवस् त, यसका साथै अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो, अर्को समाचार प्रसारण अपराह 4 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुनिरहनुहोला। नमस्ते।